यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए तापनि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था नरहेको सरकारका प्रवक्ता एवं मन्त्री गोकुल प्रसाद बासकोटाको भनाई। सरकारद्वारा उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल 536.56 रूपियाँ निर्धारण। गोकर्ण रिसोर्टसँग कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको उप प्रधानमन्त्री ईश्वर पोखरेलद्वारा स्पष्ट। र लिबियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सघाउन टर्कीले सेना पठाउने। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकार पूर्ण बहुमतमा रहेकाले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ। मन्त्री बासकोटाले विश्वासको मत लिनै पर्ने बाध्यात्मक संवैधानिक व्यवस्था भए त्यसका लागि भने सरकार तयार रहेको समेत स्पष्ट पार्नुभयो। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री बासकोटाले समाजवादी पार्टीले सरकारलाई समर्थन गरी सरकारमा सहभागी हुनुभन्दा पहिले नै केपी शर्मा ओली संसदबाट प्रधानमन्त्री निर्वाचित भइसक्नु भएको स्मरण गराउनुभयो। मन्त्री बासकोटाले प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दलको संसदमा स्पष्ट बहुमत कायम रहेको हुनाले समेत विश्वासको मत लिनुको कुनै अर्थ नरहने विचार व्यक्त गर्नुभयो।
प्रधानमन्त्री मलाई लाग्छ फागुन 3 गते होला निर्वाचित हुनुभयो। अरू जो सत्ता साझेदार थिए उनीहरू त पछि सामेल भएका हो, त्यसैले त्यो प्रोभिजन त्यहाँ आकर्षित हुन्छ कि हुँदैन कुनै गणित देखिने गरी प्रधानमन्त्रीसित भएको बहुमत गुमेको होइन नि। बहुमत गुमे अवस्था भए यो प्रश्न जरूर एकदमै बलियो बनेर आउँथ्यो, स्वाभाविक हो। त्यसले नैतिक दबाव सिर्जना गर्थ्यो, राजनीतिक दबाव सिर्जना गर्थ्यो, संवैधानिक हिसाबले पनि त्यसले चाहिँ एउटा दबाव सिर्जना गर्थ्यो वा त्यसका खास व्यवस्थाहरू प्रयोजनमा आउनको निम्ति माग गर्थ्यो। तर यो त कुनै दल आएको थियो, कुनै दलले समर्थन गरेका थियो, त्यो दल सरकारबाट निस्क्यो र प्रधानमन्त्रीको साथमा भएको बहुमत कायमै छ। त्यसो भएपछि यो विषय आफै टुङ्गो गर्नु होला।
एक अर्को प्रश्नमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बासकोटाले नेपाल ट्रस्टको सम्पत्ति लीजमा दिने क्रममा प्रचलित कानूनी व्यवस्थाको पूर्ण पालना गरिएको र सबै निर्णयहरू पारदर्शी रहेको समेत बताउनुभयो। यसैगरी मन्त्री बासकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बारे हाल भइरहेका बहस राजनैतिक तुष्टिकरण मात्र भएको बताउँदै अनुदान सम्बन्धी एमसीसी सम्झौता कार्यान्वयन हुने स्पष्ट पार्नुभयो। सरकारले चालू आर्थिक वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। मन्त्री परिषदको पौष 7 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले उखुको न्यूनतम लागत मूल्य, ढुवानी, मुनाफा र अनुदान समेत गरी प्रति क्विन्टल 536.56 रूपियाँ खरिद मूल्य निर्धारण गर्न स्वीकृति दिइएको बताउनुभयो। यसैगरी बैठकले सुरक्षण मुद्रण सम्बन्धी उपकरणहरू खरिद गर्ने सम्बन्धमा फ्रान्स र जर्मन सरकारबाट प्राप्त प्रस्तावहरूमध्ये संचार तथा सूचना प्रविधि मन्त्रालयले उपयुक्त प्रस्ताव स्वीकृत गरी सरकार जी टू जी माध्यमबाट खरिद गर्ने निर्णय गरेको छ। सरकारले पहिलो पटक ल्याउन लागेको प्रेसले सवारी चालक अनुमति पत्र, परिचय पत्र, राहदानी तथा विभिन्न प्रमाणपत्रहरूको छपाई गर्न सकिने मन्त्री बासकोटाले जानकारी दिनुभयो।
हामी पहिलोचोटि यो काम गर्दैछ। ड्राइभिङ लाइसेन्स, आईडी कार्ड, क्रेडिट कार्डहरू, सर्टिफिकेट, एजुकेशनल सर्टिफिकेट, ल्यान्ड सर्टिफिकेट, पासपोर्ट, अझ ई पासपोर्ट, आइकाओले 25 सम्म ई पासपोर्ट अनिवार्य गर्नुपर्छ भनेको छ। त्यो बायोमेट्रिक प्रणालीहरू सबै भएको गर्नको निम्ति सरकारले निर्णय गर्यो।
मन्त्री बासकोटाका अनुसार मन्त्री परिषद बैठकले सार्वजनिक खरिद 9 संशोधन नियमावली 2076 स्वीकृत गर्ने, हातहतियार खर खजाना सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरिरहँदा हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन्। अघिल्लो वर्षको रकम समेत नपाएका किसान यस वर्ष पनि चिनी उद्योगले समयमै सञ्चालनमा नआएकै कारण हरेक वर्ष जस्तै अहिले पनि आन्दोलनको तयारीमा जुटेका छन्। पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेका छन्। ती उद्योगबाट किसानले अघिल्लो वर्षको करिब 50 करोड़ रूपियाँ भन्दा बढ़ी रकम लिन बाँकी रहेको छ। तर चिनी उद्योगले रकम दिन विभिन्न बहाना बनाउँदै आएका छन्। अघिल्लो वर्षको भुक्तानी शुरू गर्नुपर्ने र शुरूमै मूल्य निर्धारण गरी तत्काल सबै चिनी उद्योग सञ्चालनमा आउनुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश चन्द्र यादवले बताउनु भएको छ। उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेस्ट रिसोर्टसँग विगतका सरकारदेखि शुरू भएको कानूनी प्रक्रियाका आधारमा भाड़ा सम्झौता भएको संसदलाई अवगत गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा उठेका विषयबारे वक्तव्य दिनुहुँदै उप प्रधानमन्त्री पोखरेलले बाहिर बहसमा ल्याइए जस्तो उक्त सम्झौताको नवीकरण सस्तो मूल्यमा नभई बजार मूल्य र राज्यलाई थप लाभ हुने गरी भएको जिकिर गर्नुभयो। उहाँले ट्रस्टको सम्पत्तिको अभिलेखलाई व्यवस्थित गर्ने प्रक्रिया शुरू भएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राजस्व चुहावट पहिलो संशोधन विधेयक 2075 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङले नेपाल इन्जिनियरिङ परिषद पहिलो संशोधन विधेयक 2076 सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आगामी पौष 14 गते दिउँसो 1 बजे बस्नेछ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानिस जनावर र निकुञ्जको हित गर्ने गरी नयाँ निकुञ्ज ऐन ल्याउन थालिएको बताउनु भएको छ। चितवनको सौराहमा हिजो 16 चितवन हात्ती महोत्सवको उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले मानिस र जनावर बीचको सुमधुर सम्बन्धलाई कायम राख्दै स्थानीय समुदाय र जनावर दुवैको हित गर्ने गरी विद्यमान निकुञ्ज ऐन 2029 संशोधनको प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। सरकारले सन् 2020 भ्रमण वर्षका रूपमा घोषणा गरेको र सन् 2020 पूर्व सन्ध्यामा हात्ती महोत्सवको आयोजना गरी हात्ती र मान्छे बीचको हार्दिक सम्बन्ध प्रदर्शित गर्ने राम्रो पहल भएको उहाँको भनाइ थियो। क्षेत्रीय होटल संघ सौराहले आयोजना गरेको महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती द्रुत हिँडाई, हात्तीका छावा बीचमा रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिता आयोजना हुनेछन्। हात्तीको द्रुत हिँडाईमा 30 हात्ती सहभागी हुनेछन्। यस्तै हात्ती पोलो र हात्तीको छावाको फुटबल प्रतियोगितामा समान 4 टोली सहभागी हुने खेल आयोजक अन्जान पाण्डेले संयोजक अन्जान पाण्डेले जानकारी दिनुभयो। हात्ती सुन्दरी प्रतियोगितामा 5 टोली सहभागी हुनेछन्। महोत्सव यही पौष 18 गतेसम्म चल्नेछ। शहरलाई कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामग्री हटाइने भएको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा हिजो गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायहरू सहितको बैठकले काठमाण्डु महानगरपालिकाभित्र आजदेखि 4 समूह बनाई ती सामग्री हटाउन शुरू गर्ने निर्णय गरेको छ। अन्य स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कार्यवाही अघि बढ़ाउने पनि बैठकले निर्णय गरेको छ। यसैगरी बैठकले अव्यवस्थित रूपमा टाँगिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवा प्रदायकका तार हटाउन समय सीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए तारलाई काटेर हटाउने निर्णय गरेको छ। गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई ध्यानमा राखी नगरलाई कुरूप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाउन लागेको बताउनुभयो। सर्वोच्च अदालतले समेत संरचनाका विषयमा आदेश दिइसकेको र आदेश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी माघ 9 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकेको छ। प्रदेश नम्बर 1 विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नम्बर 2 जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश नम्बर 3 ललितपुर महानगरपालिकाको वडा समिति भवन, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरा, प्रदेश नम्बर 5 खोराई उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको सुर्खेत जिल्ला निर्वाचन कार्यालय भवन र सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढ़ी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रिय सभा सदस्य निर्वाचनमा 7 प्रदेशका प्रदेश सभा सदस्य तर्फका 550 र स्थानीय तर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख 1506 गरी कुल 2000 56 जना मतदाता रहेको आयोगले जनाएको छ। नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले समाजमा सक्षम महिलालाई अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। नेपालका मुस्लिम समुदाय नामक पुस्तक विमोचन तथा पुनर्जागरण महिला आन्दोलन नामक लघु चलचित्र सार्वजनिक गर्दै उहाँले समाजका हरेक योग्य महिलालाई अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सामाजिक जागरणका लागि सशक्त लेखनको आवश्यकता भएको बताउँदै नेता नेपालले महिला हिंसा बलात्कार जिउँदै जलाउने लगायतका दुर्व्यवहार मानवले नभई दानवले गर्ने गरेको टिप्पणी गर्नुभयो। नेता नेपालले मुस्लिम समुदाय नामक पुस्तक लेखक एवं वृत्तचित्रका निर्देशक जैनब खातुनलाई आफ्नो समुदायभित्रको विकृति र विसंगति विरूद्ध निरन्तर कलम चलाउन आग्रह गर्नुभयो। विमोचित पुस्तकमा नेपालका मुस्लिम समुदायको अवस्था कला संस्कृति सहित राजनीतिक अवस्थाका बारेमा चर्चा गरिएको छ। हिजो सार्वजनिक गरिएको वृत्तचित्रमा अनेम संघका केन्द्रीय सदस्य गजकुमारी गुरूङको राजनैतिक आन्दोलन र उनको जीवनी समेटिएको वृत्तचित्रका निर्देशक खातुनले जानकारी दिनुभयो। कर्णाली प्रदेश समन्वय परिषदको दोस्रो बैठक हिजोदेखि सुर्खेतमा शुरू भएको छ। परिषदको बैठकको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर साईले शुभारम्भ गर्नुभयो। बैठकमा चालू आर्थिक वर्षको बजेट कार्यान्वयन तथा वित्त हस्तान्तरण राष्ट्रिय जनगणना प्रदेश सरकार र स्थानीय तहको क्षमता विकास लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। दुई दिनसम्म हुने बैठकमा प्रदेश सरकारका मन्त्रीहरू राष्ट्रिय तथा प्रदेश योजना आयोगका पदाधिकारी विज्ञ समन्वय समितिका पदाधिकारी नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहित 300 जनाको सहभागिता रहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिष्याध्यक्षमा प्रतिष्ठानका डाक्टर निरेश थापा नियुक्त हुनुभएको छ। प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयबाट हिजो डाक्टर थापालाई शिष्याध्यक्षमा नियुक्त गर्नुभएको हो। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्र राज वाग्लेले गत मंगिर 30 गते शिष्याध्यक्ष नियुक्तिका लागि डाक्टर निरेश थापा डाक्टर भरतमणि पोखरेल र डाक्टर बद्री बडुलाई सहकुलपति समक्ष सिफारिश गर्नुभएको थियो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नीति र विधिमा टेकेर काम गर्ने बताउनु भएको छ। काठमाण्डुमा रहेका विभिन्न संचार माध्यममा कार्यरत कर्णालीका संचारकर्मीसँग हिजो मन्त्रालयमा आयोजना गरिएको भेटघाट कार्यक्रममा राज्यमन्त्री रावतले कर्णाली प्रदेशमा रहेका अस्पतालहरूमा आवश्यक औषधि र विशेषज्ञ डाक्टरको दरबन्दी मिलानका लागि सक्दो पहल गर्ने बताउनुभयो। लमजुङ जिल्लाका दुर्गम र ग्रामीण भेगका नागरिक अझै पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन्। लमजुङबाट हाम्रा संवाददाता सरोज विश्वकर्माको यो रिपोर्ट।
लमजुङको सबैभन्दा विकट दुधपोखरी गाउँपालिकाका नागरिकहरू आधारभूत स्वास्थ्य सेवाबाट पनि वञ्चित छन्। उचित स्वास्थ्य सेवासँगै अन्य आधारभूत सेवाबाट समेत टाढा रहेका यहाँका नागरिकलाई लक्षित गरी स्वास्थ्य कार्यालयको समन्वयमा नेपाली सेना जिल्ला सामुदायिक अस्पताल लगायतका सरकारवाला निकायले दुधपोखरीमा प्रत्येक वर्ष निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएका छन्। यसरी गाउँघरमै स्वास्थ्य सेवा पाउँदा स्थानीयले ठूलो राहत मिलेको बताएका छन्।
दुर्गम पहाड़ी क्षेत्रहरूमा यत्रो शिविर ल्याएर औषधि प्रदान गर्नु हामी ज्यादै खुसी छौँ।
पूर्वी लमजुङको चाहिँ दुर्गम ठाउँ कर्णाली जस्तै हो र यो ठाउँमा आएर यसरी सेवा गरेकोमा हामीलाई धेरै खुसी लागेको छ।
जिल्लाका 8 स्थानीय तह मध्ये सबैभन्दा विकट दुधपोखरी गाउँपालिकामा दक्ष स्वास्थ्य कर्मी सहितको स्वास्थ्य संस्था नहुँदा बेला बेलामा आयोजना हुने घुम्ती शिविरबाट यहाँका नागरिकहरूले स्वास्थ्य सेवा लिन पाउँदा राहत मिलेको दुधपोखरी गाउँपालिका वडा नम्बर 2 वडा अध्यक्ष गोविन्द दवाडेले बताउनुभयो।
8 स्थानीय तह मध्ये दुधपोखरी 1 र 2 एकदम विकटमा पर्छ र यहाँका जनताले चाहिँ यहाँ उपचार गर्न जान एकदम कठिनाई पर्छ। सरकारबाट पनि त्यति यहाँको ध्यान पुगेको छैन।
भौगोलिक विकटताले आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित यहाँका नागरिकलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा दिनुका साथै नागरिक र नेपाली सेनाको बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नेपाली सेनाको सृजन गणका गणपति शिखर जबराले बताउनुभयो।
नागरिक र सेना सम्बन्धलाई अलिकति बलियो र प्रगाढ बनाउने उद्देश्यले नै सेना ब्यारेकभित्र मात्र बसेर तालिम गर्दैन कि त्यसै जनतासँग मिलेर विभिन्न संघ संस्थाहरूसँग हातमा हात मिलाएर नागरिकको सेवामा चाहिँ सधैँ लागि परिरहन्छ र त्यसैको उद्देश्यले स्वास्थ्य शिविर चाहिँ सञ्चालन गर्छ।
शिविरमा विशेषज्ञ डाक्टर सहित 21 चिकित्सकहरूले हाड जोर्नी स्त्रीरोग छाला नाक कान दाँत एवं आँखा सम्बन्धी जाँच तथा उपचार गरेका थिए भने आवश्यकता अनुसार औषधि र चस्मा पनि वितरण गरिएको थियो। छोटो समयमा हुने यस्तो घुम्ती शिविरले स्थानीय नागरिकले लामो समयसम्म पाउने कष्ट दूर भएको स्थानीयले बताएका छन्। रेडियो नेपाल नेपालका लागि सरोज विश्वकर्मा लमजुङ।
वाओ, रियलमै छिटो
डाउनलोड त झन् फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एन्टिसिको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्कका साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघले सन् 2020 सेप्टेम्बर 7 निलो आकाशका लागि अन्तर्राष्ट्रिय स्वच्छ वायु दिवसका रूपमा मनाउने निर्णय गरेकोमा खुशी व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले हिजो साँझ ट्वीट गर्नुहुँदै रोग र जीवन जोखिमको एक प्रमुख कारणका रूपमा रहेको वायु प्रदूषण कम गर्न दिवसले सबैलाई प्रेरणा दिनेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। नदी अधिकार मंच दक्षिण एशिया कमिटिको आयोजनामा पश्चिम नवलपरासीमा हिजोदेखि दोस्रो अन्तर्राष्ट्रिय जल सम्मेलन शुरू भएको छ। सम्मेलनमा नेपाल, भारत र बंगलादेशका नदी प्रभावित क्षेत्रका करिब 200 प्रतिनिधिको सहभागिता छ। सम्मेलनमा नेपाल, भारत र बंगलादेशका नदी प्रभावित क्षेत्रका पीड़ितहरूको समस्याको दीर्घकालीन समाधानका उपायबारे छलफल हुने नदी अधिकार मंच दक्षिण एशिया कमिटिका अध्यक्ष ब्रिजराज कुशवाहाले बताउनुभयो। संखुवा सभाको दुर्गम क्षेत्र भोटखोलाको किमा थाङ्कामा पहिलो पटक इन्टरनेट सेवा सञ्चालनमा आएको छ। नेपाल दूरसंचार प्राधिकरणको आर्थिक सहयोगमा प्रदेश नम्बर 1 संखुवा सभा, ताप्लेजुङ र सोलुखुम्बुमा ब्रोडब्याण्ड परियोजना अन्तर्गत इन्टरनेट सेवा विस्तार गरेपछि भोटखोलामा इन्टरनेट सेवा सहज भएको हो। भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले इन्टरनेटकै असुविधाका कारण यसअघि कतिपय कामका लागि सदरमुकाम खाँदबारी धाउनुपर्ने अवस्था रहेकोमा अब गाउँबाटै सेवा दिन सकिने बताउनुभयो। मोडलिङ गराउने भन्दै एक युवतीलाई भारतमा बलि दिन लाने गिरोहका 7 नेपाल प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिषदले काठमाण्डुमा हिजो पत्रकार सम्मेलन गरी अभियुक्तहरूलाई विराटनगरबाट यही पौष 7 राति नियन्त्रणमा लिई पीड़ित युवतीलाई समेत उद्धार गरेको जनाएको छ। गिरोहले मोडलिङका लागि कपड़ा किन्ने बहानामा भारतको जोगबनी हुँदै बिहारको एक मन्दिरमा लगी तान्त्रिक पूजाका लागि युवतीलाई बलि दिने योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको महानगरीय प्रहरीले जनाएको छ। यसरी पक्राउ पर्नेहरूमा विराटनगरका 51 दिलीप पोदार मुख्य योजनाकार रहेको र अन्यमा नवलपरासीका कावासोतीका 26 कृष्ण तामाङ, राजविराजका 40 उमेश शाह रहेका छन्। यसैगरी दाङ घोराईका 24 दिलकुमारी बुढामगर, सप्तरी सप्तकोशीका 35 उमेश माझी, धादिङ खनियावासका 23 प्रेम तामाङ र सुनसरी मघेलीका 37 रंजित कुमार चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ। भारतीय प्रसिद्ध गायिका आशा भोसले हिजो रेडियो नेपालको संगीत स्टुडियोमा केही गीतको रिहर्सल गर्नुभयो। शनिबार काठमाण्डुमा हुने एक सांगीतिक कार्यक्रमको पूर्व अभ्यासमा सहभागी हुन गायिका भोसले नेपाल आउनु भएको हो। गायिका आशा भोसले यो हो मेरो प्राणभन्दा प्यारो लगायतका दर्जनौं नेपाली गीत गाउनु भएको छ। रेडियो नेपालमा उहाँलाई कार्यकारी निर्देशक सुरेश कुमार कार्की र नायब कार्यकारी निर्देशक अशोक बासकोटा सहित रेडियो नेपालका कर्मचारीहरूले स्वागत गर्नुभएको थियो। सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम लगायतका जिल्लामा मनाइने भुवा पर्व हिजोदेखि शुरू भएको छ। प्रत्येक वर्षको पुष कृष्ण औंसीका दिनदेखि पुष शुक्ल पूर्णिमासम्म मनाइने भुवा पर्व सुदूरपश्चिम प्रदेशमा दशैंपछिको ठूलो पर्वका रूपमा मनाइन्छ। कञ्चनपुरबाट हाम्रा संवाददाता हरिश्चन्द्र बागको यो रिपोर्ट।
ढाल तलवार सहित नाचिने परम्परागत भुवा नाच अहिले विरलै देखिन्छ। बेरोजगारीका कारण पुरूषहरू भारत लगायत तेस्रो मुलुक गएर मजदूरी गर्नुपर्ने भएकोले यी गाउँहरूमा भुवा नाच्ने पुरूषहरू पाउन छोडेका छन्, जसका कारण भुवा पर्वको महत्व विस्तारै हराउन थालेको प्रति यहाँका बुढापाकाहरूले चिन्ता लिने गरेका छन्।
सबैको चासो हुनु पर्यो, यो हाम्रो पहिलेदेखिको बाबुबाजेले चलाएको संस्कृति हो।
युद्धको समयमा कौरव र पाण्डव बीच भएको भिडन्तको कथालाई एक समूहले लयात्मक शैलीमा भट्याउने र अर्को समूहले हात र खुट्टाको चालमा नाच्ने गर्दछन्। कुरुक्षेत्रको युद्ध भन्दा पहिले पाण्डवहरू वनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारतवर्षका विभिन्न ठाउँमा घुमेको, त्यहाँ विकास निर्माणका काम गर्नका लागि स्थानीयको सहभागिता जुटाएको र विभिन्न गाउँमा भुवा पर्वको आयोजना गरी युद्ध अभ्यास गराएको कथालाई पनि यस नाचमा प्रस्तुत गर्ने गरिन्छ। भुवा नाचमा विगतका वर्षहरूमा पुरुषको मात्रै सहभागिता हुने गरेको भए पनि पुरानो परम्पराको अन्त्य गर्दै पछिल्लो पुस्ताका महिलाहरूले भुवा नाच खेल्न थालेका हुन्।
पहिलाको जमानामा नारीहरूले हेर्ने चलन मात्र थियो, त्यो आधुनिक जमानाको कारणले गर्दा हामी छोरी अगाडि
हेर्दा
पाण्डव र कौरवका बीचको लडाई सकिएपछि पाण्डव पक्षले खुसियाली मनाएको किम्वदन्तीका आधारमा प्रत्येक वर्षको पुष औंसीका दिनदेखि पुष शुक्ल पूर्णिमासम्म सुदूरपश्चिमका बाजुरा, बझाङ र अछाम लगायतका जिल्लाहरूमा भुवा पर्वकै नामले दशैं पछिको दोस्रो ठूलो मौलिक चाडका रूपमा समेत भव्य रूपले मनाउने प्रचलन रहेको छ। तर तिनै ठाउँहरूमा पनि अन्य समयमा भने यसको प्रयोग देखिँदैन। भुवा नाच संरक्षणका लागि स्थानीय सरकारले पनि चासो दिनुपर्ने देखिन्छ। हरिश चन्द्र बाग, कञ्चनपुर।
अब केही अन्तर्राष्ट्रिय समाचार। लिबियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सघाउन टर्कीले सेना पठाउने भएको छ। टर्कीका राष्ट्रपति रसिप ताइब एर्डोगानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिबियाली सरकारको अनुरोधमा उक्त घोषणा गरिएको बताउनु भएको छ। राष्ट्रपति एर्डोगानले सेना पठाउने सम्बन्धमा आगामी जनवरी 7 टर्कीको संसदमा विधेयक पेश गरिने बताउनु भएको छ। लिबियामा हाल दुई सरकार रहेका छन्। टर्की र कतार जस्ता देशहरूले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गरेका छन् भने रूस, साउदी अरेबिया र फ्रान्स लगायतका देशहरूले पूर्व जनरल हफ्तारको विद्रोही सरकारलाई समर्थन गरेका छन्। भारतमा नागरिकता कानूनमा गरिएको संशोधनपछि देशका विभिन्न भागमा भएका विरोध प्रदर्शन, दंगा र हिंसा भएपछि सरकारले यस विरूद्ध कड़ा नीति लिने देखिएको छ। गृहमन्त्री अमित शाहले हिजो दिल्लीमा एक सभामा बोल्दै विपक्षी पार्टीहरूले दंगा भड़काएको र जनतालाई गलत ढंगले भड़काउन खोजेको आरोप लगाउनुभयो। उहाँले विरोध गर्ने समूहलाई ससाना झुण्डको नाम दिँदै तिनलाई पाठ सिकाइने चेतावनी दिनुभयो। यसैबीच भारतका सेना प्रमुख जनरल विपिन रावतले सही नेतृत्वले भीड़लाई दंगा र हिंसातर्फ लैजान नहुने प्रतिक्रिया दिनुभएको छ। भारतको उत्तर प्रदेश र आसाममा गरी नागरिकता कानूनको विरोधमा भएका प्रदर्शनमा परि 30 मृत्यु भइसकेको छ। फिलिपिन्समा समुद्री आधी फानफोनका कारण कम्तीमा 16 मृत्यु भएको छ। प्रति घण्टा 190 किलोमिटरको रफ्तारमा आएको आँधीमा परेर अझै केही मानिस हराइरहेका छन् भने कैयौं प्रान्तमा बाढ़ी र पहिरो गएको छ। आँधीका कारण 58,000 मानिसलाई अन्यत्र सारिएको अधिकारीहरूले बताएका छन्। दक्षिण एसियाली राष्ट्र पाकिस्तान, बंगलादेश र अफगानिस्तानका आप्रवासी सवार डुंगा टर्कीको पूर्वी जलक्षेत्रमा डुब्दा त्यसमा सवार कम्तीमा 7 मृत्यु भएको छ। युरोपको यात्रामा रहेका ती देशका नागरिकलाई मानव तस्करको समूहले टर्की हुँदै गन्तव्यतर्फ पठाउन लागेको बताइएको छ। डुंगा डुबे लगतै उद्धारमा पुगेको टर्कीको तटरक्षक टोलीले अन्य 64 उद्धार गरेका छन्। टर्कीको सरकारी स्रोतले डुंगा दुर्घटनामा परेका केहीको अवस्था गम्भीर भएकाले मर्नेको संख्या अझ बढ़न सक्ने जनाएको छ। अब आर्थिक समाचार।
नेपाल उद्योग परिसंघले निजी क्षेत्रका अन्य प्रतिनिधि संस्थाहरू समेतको समन्वयमा प्रादेशिक लगानी साझेदारी मञ्चको स्थापना गर्ने भएको छ। परिसंघका अध्यक्ष सतीश कुमार मोर र समुन्नति संस्थाका प्रमुख डाक्टर शंकर शर्माले त्यस सम्बन्धी समझदारी पत्रमा बिहिबार हस्ताक्षर गर्नु भएको छ। हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतीश कुमार मोरले मञ्चले प्रदेशहरूले अघि सारेका अवसर र सम्भावनाहरूलाई पहिल्याउँदै समग्र लगानीको वातावरण बनाउन सहकार्य गर्न महत्वपूर्ण हुने बताउनुभयो। समुन्नतिका प्रमुख डाक्टर शंकर शर्माले प्रदेश तहमा लगानी विस्तार गर्न सार्वजनिक निजी सम्वादलाई सघन बनाउन समझदारीले योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से ओह्रालो लागे पनि नेपाल बैंकको भने उच्च कारोबार भएको छ। नेपाल बैंकको लाभांश सूचित गर्ने बिहिबार अन्तिम कारोबार दिन भएका कारण लगानीकर्ताहरू त्यसतर्फ आकर्षित भएका हुन्। बिहिबार नेपाल बैंकको 13,22,00,000 रूपियाँ बराबरको 4,17,000 कित्ता शेयर खरिद बिक्री भएको छ। नेपाल बैंकले 15% बोनस र सोमा लाग्ने कर सहित 10% गरेर कुल 25% लाभांश वितरण गर्ने घोषणा गरेको छ। नेपाल बैंकले 23 वर्षपछि लाभांश वितरण गर्न लागेको हो। निष्क्रिय कर्जाले थिचिँदा नेपाल बैंकले विगत 22 वर्षदेखि लाभांश वितरण गर्न सकेको थिएन। त्यसै गरी बुक क्लोज अघिको अन्तिम कारोबार दिन भएकै कारण कृषि विकास ब्याङ्कको पनि धेरै शेयर कारोबार भएको छ। बिहिबार कृषि विकास ब्याङ्कको 4,28,00,000 रूपियाँ बराबरको 1,03,000 कित्ता शेयर खरिद बिक्री भएको हो। कृषि विकास ब्याङ्कले 6% बोनस र 24% नगद लाभांश गरी कुल 30% लाभांश वितरण गर्ने घोषणा गरेको छ। नेप्से प्रसूचक भने बिहिबार 0.62 अंकले घटेर 1,167.41 बिन्दुमा झरेको छ। सन् 2019 करिब 4,000 विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्। आगामी सन् 2020 नेपाल भ्रमण वर्षको रूपमा मनाउने तयारी भएका बेला यो संख्या भने कम भएको र यसको कारण महँगो प्रवेश शुल्क, भ्रमण अनुमतिका लागि झन्झटिलो प्रक्रिया भएकाले यसलाई सरल बनाउनु पर्ने लोमनथाङ होटल व्यवसायी संघका कोषाध्यक्ष राम बहादुर गुरूङले बताउनुभयो। उपल्लो मुस्ताङमा पर्यटक बढ़ाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचार प्रसार र प्रवेश शुल्क घटाउन स्थानीय वासीले माग गर्दै आएका छन्।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठीबाट। पालो भएको छ खेल समाचारको।
विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लीगको फाइनलमा प्रवेश गरेको छ। बिहिबार बुटवल ब्लाडर्सलाई 21 रनले हराउँदै फाइनलमा पुगेको हो। पोखरा रंगशालामा जितका लागि 166 रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित 20 ओभरमा अल आउट हुँदै 144 रन बनायो। त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 165 रन बनाएको थियो। फाइनल शनिबार हुनेछ। लीग चरणका 5 खेलमा जित सहित पारसखण्डका कप्तान रहेको चितवन राइनोस अपराजित रहँदै फाइनलमा पुगिसकेको छ। काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लीग अन्तर्गत संकटाले जावलाखेल युथ क्लबसँग बराबरीमा चित्त बुझाएको छ। दशरथ रंगशालामा भएको खेलमा संकटाले जावलाखेलसँग 1-1 गोलको बराबरी खेल्यो। खेलको 36 मिनटमा संकटाका लक्ष्मण रुचालले गोल गर्न सफल भए। उनले फ्रिकिकबाट उत्कृष्ट गोल गरेका हुन्। पहिलो हाफमा 1 गोलले पछि परेको जावलाखेल दोस्रो हाफमा गोल फर्काउन सफल भयो। उसका लागि खेलको 72 मिनटमा ड्रयङ्गी जुनियरले गोल गरे, जसका कारण संकटा बराबरीमा पुग्यो। जारी लिगमा संकटाको यो पहिलो बराबरी हो। यो सँगै उसको 3 खेलमा 4 अंक भएको छ। अर्को खेलमा मनाङ मर्स्यान्दीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। लगातार 3 खेलमा जित निकाल्दै मनाङ फेरि लिगको शीर्ष स्थानमा उभिएको छ। सातो बाटो स्थित एन्फा मैदानमा भएको खेलमा मनाङले ब्रिगेड बोइजलाई 1-0 गोल अन्तरले हरायो। मनाङको जितमा जगजित श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो। खेलको 25 मिनटमा जगदीश श्रेष्ठले मनाङका लागि गोल गरेका थिए। 74 मिनटमा मनाङ 10 खेलाडीमा छर्न पुग्यो। मनाङका एकराज विराट खोकीले ब्रिगेड बोइजका खेलाडीलाई फल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। ब्रिगेड बोइजको यो दोस्रो हार हो। ब्रिगेड बोइजको 3 खेलमा 3 अंक रहेको छ। मनाङको 3 खेलमा 9 अंक भएको छ। 15 ढोरपाटन महिला भलिबल प्रतियोगिता माघमा हुने भएको छ। प्रतियोगितामा 12 टिमले प्रतिस्पर्धा गर्नेछन्। माघ 16-देखि 28 आयोजना हुने प्रतियोगिताको विजेताले 4,05,000 नगद पुरस्कार प्राप्त गर्नेछ। उपविजेता हुनेले 2,05,000 तथा तेस्रो हुने टिमले 1,05,000 प्राप्त गर्नेछ।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिक बद्दी रही बाँकी भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 15.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 1.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 99%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 15-देखि 17 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 6:53 भयो भने सूर्यास्त भरे साँझ 5:17 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए तापनि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था नरहेको सरकारका प्रवक्ता मन्त्री गोकुल प्रसाद बास्कोटाको भनाई। सरकारद्वारा उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल 536.56 रूपियाँ निर्धारण। गोकर्ण रिसोर्टसँग कानूनी प्रक्रियाका आधारमा भाड़ा सम्झौता भएको उप प्रधानमन्त्री ईश्वर पोखरेलद्वारा प्रष्ट। काठमाडौँ उपत्यका लगायतका शहरलाई कुरूप बनाउने होर्डिङ बोर्ड, पोस्टर र पम्पलेट लगायतका सामग्री आजदेखि हटाइने र लिबियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सघाउन टर्कीले सेना पठाउने। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।